السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. افغانستان کے ہلمند صوبے کے گریشک ضلع میں ایک افغان فوجی اڈے پر کار بم حملہ ہوا ہے, جس میں افغان نیشنل آرمی کے 7 اہلکار جاں بحق اور 6 زخمی ہو گئے ہیں. ہلمند کے صوبائی گورنر کے ترجمان عمر زواق نے تصدیق کی کہ گزشتہ رات یہ کار بم حملہ ہوا ہے, جس میں 3 فوجی ہلاک اور 6 دیگر زخمی ہو گئے ہیں, لیکن انہوں نے کہا کہ اس تعداد میں اضافہ ہو سکتا ہے. ایک سیکیورٹی ذریعے نے, جس نے اپنا نام ظاہر نہیں کیا, وائس آف امریکہ کو بتایا کہ گریشک ضلع میں اس کار بم حملے میں 7 فوجی ہلاک اور 15 زخمی ہوئے ہیں. انہوں نے بتایا کہ اڈے کو بھی جزوی نقصان پہنچا ہے. ضلع پولیس سربراہ اسماعیل خبلواک نے بتایا کہ خود کش حملہ آور نے اپنا مزدہ منی ٹرک اڈے کے دروازے کے سامنے دھماکے سے اڑا دیا. طالبان نے حملے کی ذمہ داری قبول کی ہے. اسی اثنا میں پاکستانی سرحد سے ملحق پاکتیکا صوبے کے خیرکوٹ ضلع کی ایک مسجد میں گزشتہ رات دستی بم دھماکہ ہوا, جس میں 20 نمازی زخمی ہو گئے. پاکتیکا پولیس ہیڈ کوارٹر کے ترجمان شاہ محمد آریان نے وائس آف امریکہ کو بتایا کہ محمد حسن گاؤں میں لوگ نماز پڑھ رہے تھے, جب کسی نامعلوم مسلح شخص یا افراد نے گزشتہ رات دستی بم پھینک کر کم از کم 20 نمازیوں کو زخمی کر دیا. طالبان نے حملے کی ذمہ داری قبول کی ہے. طالبان کے ترجمان قاری محمد یوسف احمدی نے ایک بیان میں افغان نیشنل آرمی اور سیکیورٹی اڈے پر حملے کی صفائی پیش کی ہے, اور کہا ہے کہ یہ حملے شہریوں پر حملوں اور خلاف ورزیوں کے جواب میں کیے گئے ہیں. کراچی میں کرونا وائرس کا شکار ایک اور ڈاکٹر بر وقت طبی امداد نہ ملنے کے باعث جاں بحق ہو گئے ہیں. ڈاکٹروں کی تنظیم پاکستان میڈیکل ایسوسی ایشن پیما کے جنرل سیکرٹری ڈاکٹر قیصد سجاد کا کہنا ہے کہ ڈاکٹر فرقان کی موت بر وقت علاج نہ ہونے کے باعث ہوئی ہے. ان کے بقول ملک بھر میں یہ 5 ڈاکٹر ہیں جو کرونا وائرس سے جاں بحق ہوئے ہیں, جبکہ 200 کے لگ بھگ ڈاکٹرز اور پیرا میڈیکل اسٹاف کرونا وائرس کا شکار ہو چکے ہیں. ڈاکٹر فرقان کے بارے میں بتایا جاتا ہے کہ وہ کراچی انسٹیٹیوٹ آف ہارٹ ڈیزیز سے ریٹائر ہونے کے بعد ضیاء الدین ہسپتال میں خدمات انجام رہے تھے. ان کا شمار شہر کے معروف ریڈیولوجسٹ اور سینئر ڈاکٹرز میں ہوتا ہے. خیبر پختونخوا کے محکمہ صحت کے حکام کے مطابق مزید 8 نرسز کرونا وائرس سے متاثر ہوئے ہیں, جس کے بعد صوبے میں وبا سے متاثرہ نرسز کی تعداد 48 ہو گئی ہے. نرسنگ ایسوسی ایشن کے عہدیداروں نے بھی گزشتہ 24 گھنٹوں میں مزید 8 نرسز کے ٹیسٹ پازیٹو آنے کی تصدیق کی ہے. انہوں نے بتایا کہ 2 مئی تک صوبے میں 40 نرسز کرونا سے متاثر تھے, اب متاثرہ نرسز کی تعداد 48 ہو چکی ہے. متاثرہ نرسز میں 25 میل جبکہ 23 فیمیل ہیں. ڈاکٹروں کی انجمن نے بھی صوبے میں کرونا سے متاثرہ ڈاکٹروں کی تعداد 1 درجن سے زائد بتائی ہے. پاکستان میں کرونا وائرس کے پھیلاؤ میں تیزی دیکھنے میں آ رہی ہے, اور گزشتہ 24 گھنٹوں میں 1083 کیسز کے اضافے کے ساتھ کل تعداد 20,186 ہو گئی ہے. جاں بحق ہونے والوں کی تعداد 462 ہو گئی ہے. اس برس سے 5,590 افراد صحت یاب بھی ہو چکے ہیں. دوسری جانب سپریم کورٹ آف پاکستان نے کرونا وائرس از خود نوٹس کیس کی سماعت کے دوران وفاقی اور صوبائی حکومتوں کی کارکردگی پر عدم اطمینان کا اظہار کیا ہے. عدالت کا کہنا تھا کہ ایک ہفتے میں وفاق اور صوبے یکساں پالیسی بنائے, ورنہ عدالت حکم جاری کرے گی. پاکستان کے منصوبہ بندی کے وفاقی وزیر اسد عمر کا کہنا ہے کہ ملک میں معاشی بندشیں کرونا وائرس سے زیادہ مہلک ہیں, اور خدشہ ظاہر کیا ہے کہ اس کے باعث 1,80,00,000 سے زائد افراد کے بے روزگار ہونے کا اندازہ ہے. کرونا وائرس کے حوالے سے قائم قومی رابطہ کمیٹی کے سربراہ نے میڈیا سے بات کرتے ہوئے کہا کہ موجودہ حالات میں روزگار میں بڑے پیمانے پر کمی آئی ہے, اور ملک بھر میں 1,00,000 چھوٹے ادارے بند ہو چکے ہیں. تجزیہ کار و معاشی محقق علی خضر کہتے ہیں کہ لاک ڈاؤن کے باعث معیشت اور عوام پر اس کے منفی اثرات واضح ہو رہے ہیں, تاہم ان کا حتمی اندازہ لگانا اسی وقت ممکن ہو سکے گا جب وبا کے خاتمے کی مدت کا تعین ہو سکے گا. خبریں ختم ہوئیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
السلام علیکم. وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات میں آج کے پروگرام کے ساتھ میں ہوں یاسمین جمیل. اس وقت دنیا بھر کی طرح یہاں امریکہ میں آباد پاکستانی بھی لاک ڈاؤن میں ہیں اور بہت سی مشکلات کا سامنا کر رہے ہیں. ان کی مشکلات کو دور کرنے کے لیے یہاں امریکہ میں موجود پاکستانی سفارت خانہ اور کونسل خانے اپنی اپنی سطح پر کوششیں کر رہے ہیں. آج ہم نے ہیوسٹن میں پاکستانی کونسل خانے کے کونسل جنرل آف پاکستان ابرار ہاشمی کو اپنے پروگرام میں دعوت دی ہے. ان سے پوچھتے ہیں کہ ہیوسٹن میں پاکستانی کونسل خانہ پاکستانی کمیونٹی کے لیے کیا کچھ کر رہا ہے. تو آئیے ان سے گفتگو شروع کرتے ہیں. السلام علیکم ابرار ہاشمی صاحب.
وعلیکم السلام یاسمین جمیل صاحبہ, تھینک یو ویری مچ. اور وائس آف امریکہ کا بہت شکریہ کہ آپ ایک غیر معمولی صورتحال سے ہم سارے نمدزما ہیں اور اس میں آپ ماشاء اللہ یہ کوریج کر رہے ہیں. آپ کا بہت شکریہ.
تو آپ کا بھی بہت شکریہ. آپ کا بہت شکریہ. تو آپ بتائیے ہمارے سننے والوں کو کہ اس وقت ہیوسٹن میں یہ جو COVID-19 ہے اس کی کیا صورتحال ہے, اور جنرلی جو پاکستانی امریکی کمیونٹی ہے وہ کس حد تک اس سے متاثر ہوئی ہے یا ہو رہی ہے؟
جی, اس میں سب سے پہلے تو میں یہ بتانا چاہوں کہ الحمدللہ ہیوسٹن اور جو ہمارے ایریا کے باقی اسٹیٹس ہیں جس میں ہم, جیسے آپ کو پتا ہوگا کہ ہیوسٹن جو ہے نہ صرف ٹیکسس کو کور کرتا ہے بلکہ باقی جو نو یہاں کی ریاستیں ہیں امریکہ کے جنوب میں ان کو ہم کور کرتے ہیں. تو الحمدللہ یہاں صورتحال کافی بہتر ہے نسبتاً جیسے کہ نیو یارک یا باقی اسٹیٹس میں ہے. اب فلوریڈا, لوزیانا ان دونوں میں تھوڑی سی حالت اتنی اچھی نہیں ہے اور پاکستانی بھی متاثر ہوئے, لیکن الحمدللہ صرف ایک وکٹم جو ہیں وہ یہاں پہ رپورٹ ہوئے ہیں. جارجیا, کولوراڈو, مسیسیپی, الاباما, ارکنسا, اوکلاہوما اور نیو میکسیکو جو اسٹیٹس ہم کور کرتے ہیں یہاں سے, ان میں تو تقریباً آج 157,000 لوگ متاثر ہوئے ہیں اور 6,800 موت ہوئی تقریباً. اس میں الحمدللہ پاکستانی کمیونٹی کی جو کیسز کی رپورٹ ہے وہ بہت کم ہے, جیسے میں نے بتایا صرف ایک ڈیتھ ہوئی ہے. لیکن پاکستان کمیونٹی کی جو سب سے اچھی بات ہے وہ میں یاسمین بتاتا چلوں کہ پاکستانی کمیونٹی نے اپنی کاوش اور جو معاشرتی ذمہ داری کا ہے بھرپور احساس کرتے ہوئے ایک مثالی کردار ادا کیا. چاہے وہ ہیوسٹن اور شوگر لینڈ کے میئر کی پرسنل پروٹیکٹیو اکوپمنٹ کی اپیل ہو, اس میں میں نے جو ریجنل کمیونٹیز ہیں اس میں صرف پاکستانی کمیونٹی کو دیکھا, اور کونسلیٹ جنرل ہیوسٹن نے یہاں جتنی پاکستانی آرگنائزیشنز ہیں چاہے وہ ہماری کلچرل تھیں, فیتھ بیسڈ تھیں یا اس طرح کی باقی فنکشنل تھیں, ان سب پہ ایک الائنس بنایا ہے, الائنس فار ڈیزاسٹر ریلیف. اس کے پلیٹ فارم سے ہم نے تقریباً آلموسٹ $500,000 کی جو یہاں پہ فوڈ کی پی پی ای کی ڈرائیوز ہیں وہ کی ہیں. اس میں نمایاں جو تھی وہ ہیوسٹن کے میئر کے ساتھ, سلویسٹر سٹرنر کے ساتھ کی گئی, ہائیلی اپریشیٹڈ لیڈر تھی, اونلی ریجنل کمیونٹی. اس کے علاوہ شوگر لینڈ کے ساتھ, یہاں پہ ابن سینا کے جو جن کے ساتھ کلینک ہے آپ کو پتا ہوگا, ان کے پلیٹ فارم سے اس کانگریس مین ایگرین, اس کے ساتھ ہم نے سیپریٹلی کانگریس وومن شیلا جیکسن لی کے ساتھ مل کے بھی کیا ہے, وہ بھی میں بتاؤں گا. بٹ COVID-19 نے سب سے پہلے ہم نے ایک فوڈ پینٹری پاکستان سینٹر میں شروع کی, پھر اس کو ہم نے ایکسپینڈ کر کے اکنا کے ساتھ, آئی ایس جی ایچ کے ساتھ, اسلامک سوسائٹی گریٹر ہیوسٹن کے ساتھ مل کے, اسی طرح پاکستان ایسوسی ایشن گریٹر ہیوسٹن ہے, اپنا کا جو ساؤتھ ٹیکسس کا چیپٹر ہے, ناٹ اونلی پلیڈ نیشنل لیول پہ جو انہوں نے کام کیا ہے, قومی سطح پر وہ بڑا فعال اور نمایاں کردار ہے. اور میں یاسمین یہاں یہ بھی بڑے فخر سے کہوں گا کہ اس سروس کو نہ صرف یہاں لوکل سطح پہ سراہا گیا ہے, پذیرائی ملی ہے, بلکہ اسٹیٹ ڈپارٹمنٹ نے اور امریکی ڈپلومیٹک مشن پاکستان نے بھی مثالی طور پہ ایک نمایاں چیز کرتے ہوئے اس کو اپنے ٹویٹس میں بھی اور اپنی جو ان کی سوشل میڈیا کی ٹویٹس ہیں یا باقی میڈیا کی ہیں اس میں بھی سراہا ہے. تو یہ ہمارے لیے بہت بڑی فخر کی بات ہے. میرا خیال ہے اس وقت جو آپ کو پتا ہے کہ غیر معمولی صورتحال ہے, جو ذمہ داری، فراغ دلی، یہ معاشرتی ذمہ داری کا جو احساس انہوں نے رکھا ہے، تو یہ بہت غیر معمولی اہمیت کا حامل ہے.
تو یہ جو
تو
الائنس فار ڈیزاسٹر ریلیف نے 2.5 لاکھ ڈالر دیے میڈیکل سپلائیز میں ہیوسٹن کو.
جی ہاں، یہ بالکل، یہ صرف COVID-19 کے پلیٹ فارم سے ہے، اور اتنی ہی اماؤنٹ جو ہے وہ باقی سورس سے بھی آئی ہے.
اچھا،
تو یہ اور یہ جو الائنس فار ڈیزاسٹر ہے، یہ بڑا نمایاں کام کیا ہے. اس میں سی جاوید انور پیٹرن تھے، انہوں نے سب سے زیادہ کنٹریبیوشن، آلموسٹ 90% آف اٹ جو الائنس میں انہوں نے دی ہے. اس کے بعد اب شاید اوپو لوگوں نے بھی دی ہے، جس میں ساؤتھ ٹیکسس سے اپنا چیپٹر ہے، پی ایچ ای ایچ ہے، کاؤنسلیٹ ہے، ہم ساروں نے مل کے، کاؤنسلیٹ نے یہ کیا ہے کہ ان کو اکٹھا کر کے الائنس کے ساتھ چل کے یہ کام کیا. اور میرا خیال ہے اس کی جو اہمیت ہے وہ غیر معمولی ہے. بہت عام کام کیا ہے، اس وقت بہادری کا کام کیا ہے. کافی پرومیننٹ پاکستانی نے ہیوسٹن کے ریجن سے پرائم منسٹر کی جو اپیل ہے فار کووڈ فنڈ، اس پہ کافی اماؤنٹ دی ہے. آن لائن بھی جا رہی ہیں، جو آپ دیکھو گے ٹیلی فون پرائم منسٹر نے ہوسٹ کی تھی، اس میں ایک بڑی اماؤنٹ یہاں سے گئی ہے. اور اس طرح باقی آرگنائزیشن ایس آئی یو ٹی ہے، وہاں پر سٹیزن فاؤنڈیشن ہے، اور بہت ساری آرگنائزیشن جو پاکستان میں کام کر رہی ہیں، ان کو بھی یہاں سے امداد جو ہے پاکستانی کمیونٹی نے بھیجی ہے.
جی، COVID-19 کے حوالے سے،
COVID-19 کی بات کر رہا ہوں، جو ایفرٹس ہو رہے ہیں، تو کونسلیٹ نے بالکل، آپ تھینک یو ویری مچ، آپ مشہور ہوں کہ آپ نے بات کہی ہے. تو کونسلیٹ نے یہ کردار ادا کیا ان سب کو ایک جگہ لا کر، ایک لیڈرشپ کا کردار ادا کرتا ہے، ایک رہنمائی.
تو ابرار ہاشمی صاحب، یہ بتائیے کہ اس کے علاوہ جو ہیوسٹن میں قونصل خانہ ہے، اس کی کیا سرگرمیاں رہیں پاکستانی امریکی کمیونٹی کے لیے یا دوسری کمیونٹی کے لیے جو وہاں پر آباد ہے؟
جی، بہت شکریہ یاسمین. اس کووڈ کے ساتھ جو الائنس ہے، جو الائنس فار ڈیزاسٹر کے علاوہ کمیونٹی کی ہماری فیتھ بیسڈ کمیونٹیز ہیں، بزنس مین ہیں، انہوں نے بھی بڑا بڑھ چڑھ کے حصہ لیا ہے، مجھے پتا ہے، اور میں ایک ٹرائب کا حصہ بھی رہا ہوں، جہاں پہ طاہر جاوید صاحب نے کانگریس وومن شیلا جیکسن جی، جو کہ پاکستان کاکس کی ہل پہ چیئر پرسن بھی ہیں، ان کے ساتھ مل کے ایک ایکسکلوسیو ڈرائیو کی. اس سے پہلے ہماری اسماعیل جماعت خانہ نے مل کے پی پی ای کی ڈرائیو کی، شوگر لینڈ کے میئر کے ساتھ مل کے، فورٹ بینڈ کاؤنٹی کے جج کے ساتھ مل کے. اور اسی طرح یہاں ہماری فیتھ بیسڈ کمیونٹی میں احمدی کمیونٹی ہے، انہوں نے اپنی ایک مسجد ہے، اس کو پریمیسز کو دے ٹرن انٹو ڈرائیو تھرو ٹیسٹنگ فیسلٹی فار کووڈ. اور اسی طرح باقی جو کمیونٹیز ہیں ہماری، بورا کمیونٹیز کے ساتھ، ہماری جو کرسچن کمیونٹی ہے یہاں، سبھی کے ساتھ ہم مل کے بھی کام کرتے رہے ہیں، کاؤنسل جنرل، کاؤنسلر جنرل. اور میں کہتا چلوں کہ جس طرح الائنس فار ڈیزاسٹر ایک بہت بڑی ڈرائیو تھی، اس نے اس کے ساتھ یہ والی جو ڈرائیو تھی، جس طرح ہم نے ابن سینا نے اپنی میڈیسن، ٹیلی میڈیسن کی ہے، شفا نے کی ہے، تو میرا خیال ہے اس ساری کمیونٹی نے زبردست قسم کا کام کیا ہے.
اور ان سب کو آپ نے یونائٹ کیا، آپ نے ان سب کو ساتھ ملا کر ان کو مزید آگے فعال کیا، اور تاکہ وہ مزید متحرک ہوں.
اور میرا خیال ہے وہ سارے کام تو کر ہی رہے تھے اور کر رہے ہیں ماشاءاللہ، لیکن اس پہ ان کو تھوڑی تقویت ملی، جیسے آپ نے خود فرمایا کافی تقویت ملی ہوگی ان کو، ایسا لگا. تو میں ان کا سب کا مشکور ہوں.
اچھا، ایک سوال ہے، فلائٹس جو پاکستانی یہاں پھنسے ہوئے ہیں پاکستان واپس جانے کے لیے، ان کے فلائٹس کا بندوبست ابھی تک نہیں، کھٹائی میں پڑا ہوا ہے. خاص طور پر جو ایکسچینج اسٹوڈینٹس یہاں پر آئے ہیں، وہ بہت پریشان ہیں، سینکڑوں ہیں، انڈر گریڈ اسٹوڈینٹس بھی ہیں، اور یوتھ ایکسچینج کے جو اسکولوں کے 15 سے 17 سال کے عمر کے بچے ہیں، وہ اتنے پریشان ہیں کہ ان کے میں بیان نہیں کر سکتی وہ کتنے پریشان ہیں. ان کو کچھ پتہ ہی نہیں لگ رہا کہ وہ واپس کب جائیں گے. ان کے لیے آپ بتائیے کہ آپ کیا میسج دیں گے اس وقت، ان کی فلائٹس کب آ رہی ہیں، کب وہ واپس جائیں گے؟
یاسمین، ایسا ہے کہ ہر کونسلیٹ اور ایمبیسی جو یو ایس کے اپنے اپنے جورسڈکشنز میں ہم رجسٹریشنز کر رہے ہیں. ہم نے ویب سائٹ پہ بھی ہیلپ لائن 24/7 اور سارے جتنے ہمارے دفاتر کے نمبر ہیں وہ ہم نے ڈیورٹ کیے. میں سروسز کی بات کروں, آفس ہم نے بند نہیں کیے, کونسلیٹ ہیز ریمینڈ اوپن تھرو آؤٹ. اور منیمم اسینشیل سروسز کے ساتھ میں یہ کہنا چاہوں گا کہ ہمارے پاس ڈیٹا بیس میں ایز آف ٹوڈے آج 1 May کو 390 کیسز میرے پاس. اس میں جیسے آپ نے فرمایا F1 ایکسچینج اسٹوڈینٹس کی بھی تعداد موجود ہے. ہمارے پاس ایک اور کیٹیگری ہے جو بڑی ولنربل ہے, وہ ایچ ای سی کے جو اسکالر آتے ہیں یا ڈاکٹرز ہاؤس جاب کے لیے آتے ہیں, جو شارٹ ٹرم کے لیے ریسرچ یہاں پہ فیلوز آتے ہیں 6 months to 1 year, 9 ینگ ایکسچینج اسٹوڈینٹس ہیں, ان کے لیے ہم بہت زیادہ ورن ہیں. آپ نے بڑی اچھی بات کہی. اب اس میں یہ ہے کہ اسٹیٹ ڈپارٹمنٹ جو کہ اس کو پورا کرتا ہے, مانیٹر کرتا ہے, مینج کرتا ہے, وہ ان کے ساتھ بھی ان ٹچ ہیں, ہمارے ساتھ بھی ان ٹچ ہیں. الحمد للہ 2 flights جو ہیں یہاں سے کمرشیل جا چکی ہیں, کم از کم میرے اس کاؤنسلیٹ کے ایریے سے اراؤنڈ 20 stranded پاکستانی جو کہ ڈیسپریٹ تھے جانے کے لیے وہ واپس جا چکے ہیں. ایک فلائٹ یہاں 26 کو گئی ہے, 26 اپریل کو آگے لاہور پہنچی ہے دوحا سے. قطر کے ساتھ گورنمنٹ پاکستان نے ارینجمنٹ کی ہے, اور مجھے بڑی خوشی ہے یہ بتاتے ہوئے کہ پاکستان انٹرنیشنل ایئر لائن کو بھی اجازت مل گئی ہے کہ وہ یہاں پر اپنی فلائٹس آپریٹ کریں, لیکن اس کے لاجسٹکس اور باقی ڈیٹیلس ہم ورک آؤٹ کر رہے ہیں. اور ان شاء اللہ بائی مڈ آف مے اللہ نے خیر کی تو عید تک میکسیمم لوگ جو ہیں یہ واپس اپنے گھر میں پہنچ جائیں.
تو ان ایکسچینج اسٹوڈینٹس کے لیے آپ میسج دیجیے, نہ صرف یہ کہ وہ آپ کے ایریے کے ہوں, ہیوسٹن کے ہوں, بلکہ پورے امریکہ میں جہاں جہاں کہیں وہ ایکسچینج اسٹوڈینٹس پلیسڈ ہیں, ان کے لیے ایک جنرل سا ایک میسج دیجیے تاکہ وہ کچھ اطمینان ان کو ہو اور ہم ان کو ان تک یہ میسج پہنچائیں گے آپ کا.
بالکل, ان سارے اسٹوڈینٹس اور جہاں جہاں ان کے والدین بھی ہیں, میں ان کو یقین دلاتا ہوں کہ گورنمنٹ آف پاکستان کہیں ہر طرح کی کوشش کر رہی ہے, اور ہمارے پاس باقی لوگوں کی بھی رجسٹریشن ہے. ایمبیسی آف پاکستان, ہمارے امبیسیڈر ڈاکٹر اسد مجید خان اس پہ بہت زیادہ کاوش کر رہے ہیں. انہوں نے سینٹرلی جتنے بھی اسپیشلی ایکسچینج اسٹوڈینٹس ہیں, ینگ اسٹوڈینٹس ہیں, ان کے لیے سینٹرلی وہاں پہ واشنگٹن ڈی سی میں بھی ایک ڈیٹا بیس بنایا, وہاں پہ ایک آفیسر کو ذمہ دار بنایا, اور وہ ان ٹچ ہیں سب کے ساتھ. اور اسی طرح ہم سارے کونسل جنرلز بھی اپنے اپنے ایریاز میں ان کے ساتھ رابطے میں ہیں, اور انشاءاللہ جو جب جانے چاہیں گے within next 2 to 3 weeks اللہ نے خیر کی تو سارے اسٹینڈرڈ پاکستانی یہاں یونائٹیڈ اسٹیٹس آف امریکہ سے جو جانا چاہتے ہیں پاکستان وہ جانے کے قابل ہوں گے.
بے حد شکریہ.
اس کے علاوہ کسی قسم کی ضرورت ہو, میں یہ بھی آپ کی وساطت سے کہتا چلوں کہ کاؤنسلیٹ جنرل ہیوسٹن ہو یا باقی میرے کولیگ ہوں, ایٹ لیسٹ میں اپنی ہماری ہیلپ لائن موجود ہے, میرے اپنے نمبرز موجود ہیں, میرے کولیگس کے نمبر موجود ہیں, ہم آفس کے نمبرز میں بھی کال کریں گے تو دے ول کم ٹو آر موبائل. ہم ہر وقت آپ کے سروس کے لیے حاضر ہیں, اور مجھے کافی کالز آ رہی ہیں, کسی کو رینٹ کی مدد کی ضرورت ہے, کسی کو فائنینشیل ہیلپ کی ضرورت ہے, پرسکرپشن میڈیسنس کی حد کی ضرورت ہے. جس طرح بھی یہاں بھی ابن سینا اور شفا کلینک کے ساتھ مل کے ہم نے کیا ہے کہ ٹیلی میڈیسن بھی ہم سروس کمیونٹی کے تھرو دلوا رہے ہیں, اور ان کو وہاں میڈیسنس بھی ڈلیور کروا رہے ہیں جہاں جہاں سے ہمیں کال آ رہی ہے. اسی طرح کچھ لوگوں کو گروسریز کی مشاکل ہیں, لاجنگ کی مشاکل ہیں, ڈاکومنٹس کی مشاکل ہیں, ہم ایمرجنسی ٹریول ڈاکومنٹس بھی دے رہے ہیں. جو بھی ضرورت جس کی ہے ان سرکمسٹانسز میں, اپنے تہیں ہماری پوری کوشش ہے کہ ان کو ان ایکسٹرا مائل, جیسے میں نے بتایا کہ ہم نے اپنے آفس کو ایک دن بھی بند نہیں کیا, لیکن ہم سب کمیونٹی کے ممبران کو ضرور یہ کہتے ہیں کہ آپ جب تک ایکسٹریملی اسینشل نہ ہو آپ ہمارے پریمسز کی وزٹ نہ کریں, ہماری آن لائن سروسز کا استعمال کریں. آن لائن سروسز میں ویزا بھی ہے, پاسپورٹ بھی ہے, نائکاپ بھی ہے, اور اب ہم نے یہ رجسٹریشن بھی آن لائن.
اگر آپ اس وقت ہمارے سننے والوں کو بتانا چاہیں کہ جو پاکستان کا جو کونسل خانہ ہے یہاں پر ہیوسٹن میں, وہ ایسا کیا ڈفرینٹ کر رہا ہے جو دوسری اسٹیٹس میں نہیں ہو رہا پاکستانی کمیونٹی کے لیے؟
ہم نے ایک کام یہ کیا کہ جیسے آپ نے اسٹینڈرڈ پاکستانی کی مثال دی, میں نے ایک واٹس ایپ گروپ یہاں پہ ہمارے بنایا ہے, اس میں جتنے اسٹینڈرڈ پاکستانیز ہیں ان کو ہم نے ایڈ کیا, اور اس کے ساتھ ہم نے جو ہمارے پاسبل مدد کر سکتے ہیں ہمارے کمیونٹی کے فوکل پرسنز ہیں ساری اسٹیٹس نے, کیونکہ آپ کو بھی فیاسمین اس چیز کا ادراک ہے کہ بہت بڑا علاقہ ہے, اور اس علاقے میں لیٹس سے نیو میکسیکو ہے یا فلوریڈا ہے, وہاں پہ بھی کوئی اس کی ضرورت ہے. ہم نے کمیونٹی کے جو فوکل پرسنز ہیں ان ایریاز ان کو بھی اس میں ایڈ کیا ہے, اور ہمارے کلینکس یہاں پہ جو ٹیلی میڈیسن دے سکتے ہیں ان کو بھی ایڈ کیا ہے. ہم نے کوآپ بھی کر لیتے ہیں, تو ہم نے اس واٹس ایپ گروپ میں ایک کیونکہ انفارمیشن شیئرنگ ہے, اور دوسرا یہ کہ جس کو کوئی ضرورت ہے وہ بھی ہم وہاں پہنچا دیتے ہیں, اور ہمیں لوگ ان باکس, ایک تو یہ اپنی تھوڑی سی ڈفرینٹ چیز کی ہے, باقی کام سے میرا خیال ہے اور کوئی نہیں ایسا کر رہا. ایک ہم نے یہ کیا ہے کہ جیسے میں نے بتایا کہ ورچوئل آفیسز ہمارے گھر پہ ہیں, ہم نے جتنے اپنے آفیسز کے ٹیلیفون نمبرس ہیں ان کو ہم نے اپنے موبائل پہ ڈائیورٹ کر دیا, تو جب بھی ہمارے آفس میں کوئی کال آتی ہے, موبائل تو ہے ہی ہے, کسی کے پاس ہمارا موبائل شاید نہ ہو لیکن آفس کے نمبرز آپ اگر ہماری مین لائن کو ڈائل کریں اور لیٹس سے میرا ایکسٹینشن ڈائل کریں تو میری ایکسٹینشن جو ہے وہ ڈائریکٹ میرے موبائل پہ آ جائے. یہ ہم نے تیسرا کیا. تیسرا ہم نے یہ کیا ہے کہ جو کالز اس طرح بھی نہیں آتی تو وہ ریکارڈ ہو جاتی ہیں, اور ہمیں ای میل آ جاتی ہے کہ فلاں جگہ سے آپ کو کال آئی, اور یہ میسج اگر وہ انگلش میں میسج تھا تو ریکارڈڈ بھی آ جاتا ہے, اگر انگلش میں نہیں تھا تو ہمیں احساس ہو جاتا ہے کہ میسج شاید کسی نے اردو میں دیا تو ہم کال بیک کر کے وہ بھی ڈیٹیل لے لیتے ہیں. تو یہ تین چیزیں ہیں. چوتھی چیز جو ہم نے تھوڑی مختلف کی ہے وہ یہ کہ ہم نے آفس کو روٹیشن میں ڈالا ہوا ہے, اور وی آر ناٹ ایون کلوز ٹوڈے, فرسٹ مے ہے, کل سیٹرڈے ہے, سنڈے آفس ہمارے وہ کھلے ہیں, اور وہ یہ کیا کہ ہم نے منیمم بیئر منیمم دو تین لوگوں کی مدد لے کے وہ آفس کھلا رہتا ہے, باقی لوگ گھر پہ رہتے ہیں روٹیشن میں, وہ ڈیوٹی ہم نے لگائی. میرے خیال ہے سارے کے سارے ہمارے کالیگ ڈپلومیٹک مشنز دنیا بھر میں جہاں بھی ہیں وہ اپنی تہیں ساری کوشش کر رہے ہیں. یہاں فرق یہ ہے کہ کمیونٹی نے بھی ہمیں ڈرائیو کیا, اور ہم کمیونٹی کے ساتھ بہت قریبی روابط رکھتے ہیں, اس میں چاہے ہماری فنکشنل تھی, چاہے وہ فیتھ بیسڈ کمیونٹی تھی, کمیونٹی آف کلرز ہے, اور یہ ہیوسٹن میں جو ہماری کمیونٹی ہے بڑی ویل آف ہے, ویل کنیکٹڈ ہے, تو سیلک اتھارٹیز کے ساتھ, پولیٹیکل اتھارٹیز کے ساتھ, یہاں کی جو میڈیکل ہیلتھ اتھارٹیز ہیں ان کے ساتھ مل کے ہم سارے کام کر رہے ہیں, اور ہماری کمیونٹی پہ مجھے فخر ہے کہ مسلسل ویبینارز ہو رہے ہیں, مسلسل لوگوں کی اویئرنیس ہو رہی ہے, یہاں ریڈیو اسٹیشن جیسے آپ لوگ ہیں انہوں نے بہت اعلیٰ کام کیا ہے, اور میرا خیال ہے اویئرنیس کی وجہ تھی کہ یہاں پر اس طرح کی بری حالت نہیں ہوئی جیسی باقی جگہوں پہ ہوئی ہے, تو اگر دیکھیں باقی جگہوں کو تو اس کی نسبت ماسائل لوزیانا کے باقی اسٹیٹس جہاں پہ کافی بہتر ہیں, اسپیشلی میں ٹیکسس کہوں گا کہ الحمد للہ سو فار اٹس ویری ویل مینج, تو کہ 780 ڈیتھس ہو چکی ہیں لیکن الحمد للہ اس طرح سے نہیں ہے جیسے باقی جگہوں پہ ہے, تو جنرلی اسپیکنگ اٹس گوئنگ ویل. ڈیفیکلٹ مشکل وقت ہے مگر یہ ہے کہ کمیونٹی نے وہ کام کیا ہے کہ جو ہم سب کے لیے قابل فخر ہے.
بے حد شکریہ ابرار ہاشمی صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا اور ہمارے سننے والوں کو بتایا کہ ہیوسٹن میں جو پاکستان کا قونصل خانہ ہے کیا کیا کچھ کر رہا ہے پاکستانی کمیونٹی کے لیے, اور کیا کچھ وہ کرنے والا ہے, اور کیا ڈفرینٹ کر رہا ہے وہ دوسری ریاستوں کی نسبت, اور کیا فائدے پہنچا رہا ہے وہ پاکستانی کمیونٹی کو. تو بے حد شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تھینک یو.
اور تھینک یو ویری مچ. میری طرف سے سب کو دوبارہ رمضان کی مبارک, اور گزارش کہ سی ڈی سی سبق یا باقی جو اتھارٹیز ہیں ان کے ہدایت پر عمل کریں, اسٹے سیف, اور سب کو رمضان مبارک اور آنے والی عید بھی مبارک. السلام علیکم.
السلام علیکم. بے حد شکریہ. یہ تھے ہیوسٹن میں پاکستانی قونصل خانے میں قونصل جنرل پاکستان جناب ابرار ہاشمی. وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آپ سن رہے ہیں ہمارا خصوصی پروگرام.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آپ سن رہے ہیں ہمارا خصوصی پروگرام، اور اس پروگرام میں آج ہم آپ کی ملاقات کروا رہے ہیں ایک بہت ہی امپورٹنٹ شخصیت سے۔ ہمارے ساتھ موجود ہیں پاکستانی امریکیوں کی ایک بہت ممتاز سماجی اور تیل اور گیس کے شعبے کی ایک ممتاز ترین کاروباری شخصیت اور ہیوسٹن کراچی سسٹرز سٹی ایسوسی ایشن کے چیف پیٹرن جناب جاوید انور، جو ایک عرصے سے پاکستان اور امریکہ میں ضرورت مند کمیونٹیز کی مدد بہت فیاضی سے کر رہے ہیں، اور جب بھی پاکستان اور پاکستانی کمیونٹی کو کسی بھی ہنگامی صورتحال کا سامنا ہوا، انہوں نے بڑی دریا دلی سے اس صورتحال سے نمٹنے میں فنڈز دیے ہیں۔ کرونا کی اس ہنگامی صورتحال میں بھی وہ اب تک ہیوسٹن میں اس کی امدادی کوششوں کے لیے الائنس فار ڈیزاسٹر ریلیف کے پلیٹ فارم کو $2.5 لاکھ عطیے کے طور پر دے چکے ہیں۔ آپ ہیں جناب جاوید انور، ٹیلی فون پر ہمارے ساتھ اس وقت موجود ہیں۔ السلام علیکم جاوید انور صاحب۔
السلام علیکم، کیسے ہیں آپ؟
میں ٹھیک ہوں، آپ کا بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا۔ آپ نے ہیوسٹن میں COVID-19 سے متاثر ہونے والے لوگوں کی مدد کے لیے یہ جو الائنس فار ڈیزاسٹر ریلیف تھا جو بنا ہے، اس کی بے مثال مالی معاونت کی ہے، تو کچھ کہیے کہ اتنی بڑی مالی معاونت کے بعد آپ کیا مطمئن ہیں کہ یہ سب فنڈز یقینی طور پر کرونا سے متاثر ہیوسٹن کی جو ضرورت مند کمیونٹیز ہیں ان تک پہنچیں گے اور انہیں اس ہنگامی صورتحال سے نمٹنے میں بہت زیادہ مدد کریں گے؟
امید تو میری یہی ہے کہ جو لوگ کو ضرورت ہے ان تک یہ فنڈز پہنچے، اور جو لوگ ہیوسٹن میں کاؤنسل جنرل کے تھرو کام کر رہے ہیں، ان سے جیسے شہید شیخ ہوئے اور دوسرے لوگ ہوئے، کاؤنسل جنرل ہوئے، مجھے بالکل یقین ہے کہ وہ یہ جو بھی چیزیں، جو راشن ہے، جو بھی چیزیں وہ صحیح لوگوں کو پہنچائیں گے جو مستحق ہے۔
نہیں ماشاء اللہ، ٹھیک ہے، اردو بالکل ٹھیک ہے آپ کی۔ آپ یہ بتائیے کہ آپ نے امریکہ میں جو پاکستانی رہتے ہیں ان کے لیے جو فلاحی کام ہوتے ہیں ان میں بہت زیادہ آپ آگے ہوتے ہیں اور فیاضانہ عطیات دیتے ہیں، تو آپ کمیونٹی میں بڑے پاپولر بھی ہیں اور ایک نمایاں مقام بھی رکھتے ہیں، تو ہمارے سننے والوں کو جو پاکستان اور دنیا بھر میں آپ کو سن رہے ہیں، آج یہ کہانی سنائیے نا کہ یہ جذبہ کب اور کس طرح آپ میں پیدا ہوا اور کیسے یہ اتنی مضبوط شکل اختیار کر گیا کہ آپ ہمیشہ فلاحی شعبے میں پاکستانی امریکی کمیونٹی میں سبھی پر سبقت حاصل کر جاتے ہیں۔
تھوڑی سی میں آپ کو اپنی ہسٹری بتاتا ہوں۔ میں جو پلا بڑا تھا اس میں سب سے بڑا ہاتھ میری ماں کا تھا۔ میری ماں سنگل مدر تھی اور میرے نانا نانی کی ہیلپ سے انہوں نے مجھے پالا اور بڑا کیا۔
کہاں؟ کراچی میں۔
کراچی میں رہتا تھا۔ تو میری والدہ جو تھی نا وہ ٹیلی فون آپریٹر تھی پاکستان میں، اور ان کی کوئی زیادہ بھی تنخواہ نہیں تھی، لیکن وہ 80% یعنی 80% جو تنخواہ ملتی تھی وہ میری تعلیم پہ خرچ کر دیتی تھی۔ تو اب باقی جو تھی نا میرے نانا نانی کی مدد سے، اللہ کا شکر ہے کہ انہوں نے رکھا، گھر پہ چھت تھی، کھانا تھا، سب کچھ تھا۔ تو مجھے ابھی تک یاد ہے کہ میں ہمیشہ کہتی تھی تم محنت سے پڑھ لو۔ وہ چاہتی تھی میں ڈاکٹر بنوں، لیکن میں ڈاکٹر نہیں بنا کیونکہ مجھے بایولوجی کے اتنے بڑے لفظ یاد نہیں رہتے تھے۔ تو میں انجینئر بنا۔ تو اس کے بعد جب وہ میں انجینئر بن گئی۔
کہاں سے پڑھا؟ پڑھا کہاں سے آپ نے؟
میں نے آنند جی سائنس کالج سے کراچی میں پڑھا تھا، اور میں نے یہاں یونیورسٹی آف وائیومنگ سے پیٹرولیم انجینئرنگ کمپلیٹ کری تھی۔ تو شروع میں تو ذرا مشکل دن تھے، کیونکہ جب میں آیا تھا تو انہوں نے، میری نانی نے اور میری والدہ نے ایک طرف کا ٹکٹ دیا تھا اور ایک سیمسٹر کی ٹیوشن، اور انہوں نے یہ کہا تھا، آپ کو پتہ نہیں انگریزی میں وہ ورڈ ہے سیئنگ ہے سنک اور سوئم بٹ وی لو یو۔ تو انہوں نے یہی کہا بیٹے یہ ہم یہی کر سکتے ہیں، تم اس کو تعلیم میں استعمال کرنا اور کامیاب ہو جانا، اس کے علاوہ ہمارے پاس ایک طرف کا ٹکٹ ہے اور ایک سمسیا کی ٹیوشن۔ ابھی تک یاد
तो क्या कौन सा सन था जब आप यहाँ पर आए अमेरिका में, और कहाँ आए, उतरे कहाँ?
मैं 18 साल की उम्र में वायोमिंग में आया था, यूनिवर्सिटी वायोमिंग जो कोलोराडो से नॉर्थ पे है।
अच्छा,
वहाँ पर मैं अपना स्टार्ट किया कॉलेज।
अच्छा।
तो कॉलेज में मैं शुरू में आज पहले ही सेमेस्टर में पहले वीक में मैं कैफेटेरिया में काम करता था, जो 5 दिन काम करता था। तो वहाँ पे एक बड़ी अच्छी बात ही होती थी, खाना मिल जाता था 3 वक्त का।
अच्छा।
लेकिन वीकेंड पे बड़ी मुश्किल होती थी क्योंकि पैसे नहीं होते थे। तो मैं, हमारा कुक था वो मुझे बड़ी अच्छी तरह जानता लगा था, तो मैं उसको वीकेंड के पास जाता था। उसका नाम रॉडनी था।
अच्छा।
रॉडनी से कहता था कि मैं तुम्हारी मदद करने आया, बताओ मैं क्या काम कर सकता हूँ। उसको पता था कि मैं ये भूखा आदमी है, इसको खाना चाहिए।
अच्छा।
बेचारा बहुत अच्छा आदमी था, मुझसे कहता था मैंने देखो स्पेगेटी पकाई है, देखो कैसी है, टेस्ट करो।
अच्छा।
और कुछ छोड़ा था, बाद में काम भी कर देता था।
अच्छा।
तो इस तरह से गुजारा होता था सेमेस्टर के दरमियान शुरू में।
अच्छा।
और फिर समर में मैं हार्ड लेबर काम करता था, जैसे जो होते मजदूर गड्ढे खोदना, ये करना, उसमें बड़ी अच्छी पैसे मिलते थे, लेकिन बहुत सख्त काम होता। इस तरह से मैंने अपना खर्चा पूरा किया, ट्यूशन मतलब अपनी ट्यूशन दी।
तो रहते कहाँ थे आप? आए तो यहाँ तो कोई भी नहीं था वायोमिंग में आपका जानने वाला, तो कहाँ बसेरा कहाँ किया?
गांव में एक दो हमारे आदमजी से लोग आए हुए थे, वो जानने वाले थे।
अच्छा।
और उसके अलावा रहता मैं एक छोटे से डॉर्म में, एक छोटे से रूम में एक शेयर एक और लड़के के साथ रूम शेयर करता था।
अच्छा।
पहले सेमेस्टर में।
अच्छा।
वहाँ रहता था।
तो फिर कितना ग्रेड क्या आया फिर, जब इतनी मेहनत की और साथ साथ पढ़ा भी, तो ग्रेड पर असर तो नहीं पड़ा तालीमी?
लेकिन अल्लाह का शुक्र है कि जब मैंने वो पाकिस्तान में जो मेरी तालीम हैप्पी होम आदम जी में हुई थी, तो मैं आपको एक एग्जांपल दूं। मैथ के 3 सेमेस्टर्स होते हैं शुरू में, कैलकुलस 1, कैलकुलस 2 और मल्टीपल वेरिएबल। तो वो 3 सेमेस्टर वो जो मैं कैलकुलस 1, कैलकुलस 2 और कैलकुलस 3 यानी मल्टीपल वेरिएबल, वो मैंने पाकिस्तान में इंटरमीडिएट में पढ़ी हुई थी।
अच्छा।
उससे बड़ी मदद से पढ़ी।
अच्छा।
और इसी तरह से फिजिक्स और केमिस्ट्री में भी काफी मदद थी, क्योंकि वो आजम जी नंबर 1 स्कूल था, कॉलेज था वहाँ पे पाकिस्तान में। बहुत ही, तो उससे काफी मदद पड़ी। मेरे ग्रेड इतने अच्छे नहीं थे क्योंकि मैं 30 घंटे एक हफ्ते में काम करता था, तो बस गुजारे वाले ग्रेड थे।
अच्छा। लेकिन जब आपने तालीम मुकम्मल कर ली तो फिर आपको जॉब मिली, लेकिन आपने कब जॉब की या फिर कारोबार की तरफ ही शुरू से ही आ गए?
शुरू में ऐसा हुआ कि मैंने जॉब स्टार्ट करी, मैं पहले मिडलैंड टेक्सास में करता था, उसके बाद मैं एक ऑयल कंपनी के साथ मूव हो गया था एमरेलो में। एमरेलो के बाद मैं, उन्होंने मुझे ह्यूस्टन ट्रांसफर किया, तो ह्यूस्टन मुझे पसंद नहीं था, तो मैं ह्यूस्टन से निकल के वापस, एक छोटा सा टाउन है टेक्सास के एमरेलो के करीब, एमरेलो से 60 मील्स पर नॉर्थ वेस्ट है पैम्पा टेक्सास। पैम्पा।
अच्छा।
तो वहां पे मैंने ऑल कंपनी के लिए काम किया, फिर मैंने अपनी बिजनेस स्टार्ट करी। लेकिन वो जमाना में काफी टफ था क्योंकि स्कूल के कर्जे थे वो भी उतारने थे, और बहुत सारे लोगों से पैसे भी लिए हुए थे वो भी वापस करने थे। तो अल्लाह का शुक्र है सब चीजें उतर गई।
तो फिर कैसे ये हुआ कि आप इतने बड़े कारोबारी शख्सियत बन गए कि अब जनाब साबिक सदर बुश हों या ट्रंप हों या बड़े बड़े अमरीकी शख्सियत हों, उहदेदार हों, वो सब आपके गुनगाने लगे कि भाई वाह क्या शख्सियत है जावेद अनवर की?
ऐसा हुआ कि मैं पहले बड़ी मेहनत से इन कंपनियों के लिए काम किया, तो मुझे काफी अच्छे पैसे मिले। लेकिन 1979 में शाह रेवोल्यूशन के बाद ऑयल की प्राइस कुछ डॉलर से एकदम ऊपर चली गई, $42। तो ये समझे कि पता नहीं कितने, कोई 10 गुना ज्यादा बढ़ गई है,
15 गुना ज्यादा बढ़ गई, तो ऑयल फील्ड में बूम आ गई। तो ऑयल जो सारी कंपनीज थी वो ट्रेन लोगों को अपने पास लाई, बड़ी ऑयल कंपनी से, एक्सॉन से, शेवरॉन से, टेक्सको से, और उन्होंने उनको उन लोगों को हायर किया, उनको बड़ी अच्छी तनख्वाहें दी, ये करा। तो क्योंकि वो बहुत पैसे बना रहे थे, उनको टैलेंटेड लोग चाहिए थे कि जो जो इनके नए वेल्स को या नए वेल्स को बहुत प्रॉफिटेबल, बहुत अच्छी प्रोडक्शन पे लाए, तो उन्होंने इन सबको हायर किया। लेकिन जब रेगन प्रेसिडेंट हुआ तो जिमी कार्टर का दौर 1981 में खत्म हो गया, जनवरी 81 में। रेगन 81 में न्यू प्रेसिडेंट आया। उस जमाने में, जिमी कार्टर के जमाने में, आप ऑयल जो था ना 42 से ऊपर का नहीं बेच सकते थे, 42 लिमिट थी, तो हर कोई 42 का बेचता था। रेगन ने आके उससे कहा, रेगन फ्री मार्केट का यानी जो भी प्राइस मिले वो लेनी चाहिए, उसमें बिलीव करता था। उसने उसको डीरेगुलेट कर दिया कि अगर आपको 44 मिले तो आप 44 में बेचे। फिर ये हुआ, हमारी जो कंपनी थी वो ऑयल में कम थी और नेचुरल गैस में ज्यादा थी, तो रेगन ने नेचुरल गैस को भी डीरेगुलेट कर दिया। तो जो वेल हम टाइट फॉर्मेशन से गैस निकालते थे उसका, हमें उसका $11 पर 1000 क्यूबिक फीट मिलते थे। और उस जमाने में जो बाकी सारी गैस थी जो टाइट फॉर्मेशन में नहीं थी, उसकी प्राइस थी कोई 55 सेंट पर क्यूब, 1000 क्यूबिक फीट।
अच्छा।
तो रेगन ने उसको भी डीरेगुलेट कर दिया, तो सारी जो इतनी $11 पर 1000 क्यूबिक फीट की गैस थी वो सब नीचे आ गई।
अच्छा।
फिर मैंने देखा आखिरी कुछ साल के 83 के कुछ आखिरी महीने में वो हमारे भी एक्सपीरियंस एजेड लोगों को ले ऑफ करने लगे, तो मैंने डिसाइड किया एंड ऑफ 83 में कि मैं कभी भी ऑयल कंपनी के लिए नहीं काम करूंगा। इससे पहले मैं मिडलैंड टेक्सास में रहता था, जो डेलस से 350 मील वेस्ट पे है। वहां पे बहुत सारे इंडिपेंडेंट ऑयलमैन होते हैं जो ऑयल कंपनी के लिए काम करके 30 साल 40 साल फिर अपनी करते हैं, तो मैं काफी लोगों को जानता था। तो मैंने क्या किया, यहाँ आके मिडलैंड में अपनी कंपनी स्टार्ट करी और काफी लोगों से कहा कि भाई मैं अपने ऑयल वेल ड्रिल करूंगा। और मेरी कंडीशन ये थी कि आप पैसा दें सारा और जब वेल ड्रिल हो जाए उसकी प्रोडक्शन जो उसके आएगा ना उसमें मुझे 10% मिलेगा।
अच्छा।
तो ये हुआ कि मुझे अपना इनिशियली में, क्योंकि ऑयल वेल कोई 300,000 से लेके मिलियंस में चले जाते हैं, तो मुझे कोई अपना कैपिटल नहीं लगाना पड़ा। जब मैं जो था मेहनत करता था उसके लिए, तो उसमें मुझे 10% जब ऑयल निकलता था 10% का रेवेन्यू मुझे मिलता था, और उन लोगों का 100% से उनका शेयर जो होता 90% हो जाता था। इस तरह से मैंने स्टार्ट किया था। तो पहला ऑयल वेल मैंने यहाँ करमेट एक जगह है, यहाँ से दूर नहीं, मिडलैंड से कोई होगी 80 माइल्स के करीब होगी, वहां पे ड्रिल किया था। लोगों ने कहा, जिन्होंने इन्वेस्ट किया था, कितने कितने का आएगा, मैंने कहा 30 बैरल पर डे पंपिंग करेगा।
अच्छा।
पर अल्लाह मियां ने मेरी, मैं पता नहीं कि मेरे ऊपर अल्लाह मियां हमेशा मेरी मदद करता है, या तो मेरी माँ की दुआएं थी या क्या थी, जो कुछ भी है वो वेल, जब हमने उसको खोला, उसको कंप्लीट करने के बाद वो 200 बैरल पर डे फ्लोरिंग पे आया, मतलब उसको आपको पंप भी नहीं चलाना पड़ता, खुद का खतर तेल ऊपर आता था। तो 3 महीने में पे आउट हो गया।
अच्छा।
जो भी इन्वेस्टमेंट है, तो उसके बाद मैं, मुझे बस वो जो बुड्ढे थे उन इन्वेस्टर में कॉन्फिडेंस आ गया कि भाई ये बहुत अच्छा बच्चा है, मेहनत से काम करता। तो इसी तरह से मैंने आहिस्ता आहिस्ता, तो मैं उनके साथ ड्रिल करता था, हर प्रोजेक्ट में मुझे 10% मिलता था, वो 10% 10% जो है वो जमा होता गया। तो उससे मेरी इनकम बढ़ती गई। अब आपको ये पता, मोस्ट जो बहुत सारे जो इन्वेस्टर थे वो 55 से एटलीस्ट ऊपर थे, 55 से लेकर 65 साल तक कहते हैं, या इससे भी ज्यादा होंगे। तो आहिस्ता आहिस्ता थोड़े अरसे में, यानी वो मेरे साथ ड्रिल करते रहे, और हमेशा मैंने ये ख्याल रखा कि अगर जैसे मैंने आपको 10% हिस्सा दिया उसमें, तो मैं उनको हर चीज में 10% ऑफर करता था।
अच्छा, ठीक।
प्रोजेक्ट्स। तो खैर अब वो कुछ बूढ़े लोग थे, वो ऐसा ऐसा अल्लाह को प्यारे हो गए, तो जो 10% या 25% या 5%, तो मैं उनका शेयर रख लेता था, अपने आप से इन्वेस्ट करता था, क्योंकि मेरे पास थोड़ी सी, इस तरह से मेरी बिजनेस बढ़ी।
तो अब इस वक्त
1987 में ऑयल जो था ना वो $11 हो गया।
अच्छा,
तो काफी काफी लो हो गया, 24 से 11।
अच्छा,
फिर तो बहुत सारी जो थी ना ऑयल कंपनी जो थी बड़ी बड़ी, वो अपने प्रोजेक्ट्स जो थी ना अबेंडन कर रही थी। तो कुछ ऐसे प्रोजेक्ट थे जहाँ पे मुझे लगता था कि मैं इम्प्रूव कर लूंगा प्रोडक्शन, मैं जाके सस्ते दामों में वो कुछ खरीदने की कोशिश करता, कुछ में मैं सक्सेसफुल रहता, कुछ में नहीं। तो इस तरह थे, और फिर मैं उनको इम्प्रूव करने की, यानी तेल इम्प्रूव करने की कोशिश करता था। तो ये मैं थ्रू आउट करता रहा 1998 में।
अच्छा,
1998 में मुझे कुछ चांस मिला, एक बंदा अपनी ऑयल कंपनी बेच रहा।
ठीक,
तो उसने कहा तुम बताओ तुम मुझे कितने पैसे दोगे। मैंने उसको एक अमाउंट दिया, कहता नहीं यार ये बहुत सस्ता है, मुझे 3 गुना चाहिए। मैं कहा भाई मैं कर्जा तो लूंगा नहीं बैंक से जाके, ये मेरे पास मेरी हैसियत है। उसने कहा नहीं, कोई 6-8 महीने के बाद, 9 महीने के बाद एक दिन उसी आदमी की कॉल आई, कहने लगे आप जो ऑयल जो था ना वो कोई 10-11 से 9-8 का हो गया।
अच्छा।
उसने कहा देखो जो तुमने मुझे अमाउंट दिया था, तुम ये पैसे आज मंडे है, अगर थर्सडे तक ले आओ तो मैं ठीक है मैं तुमसे डील कर लूंगा।
अच्छा।
मैंने उससे कहा मैंने कहा टॉम तुमने खाली इतने देने है? वो कहता हाँ अगर तुम थर्सडे तक नहीं लाए तो फ्राइडे को वो बैंक जो है मुझे फोरक्लोज कर लेंगे, वो प्रॉपर्टीज टेक ओवर कर लेंगे और वो जाके कोर्ट हाउस में स्टेप में ऑप्शन करते हैं। तो मैंने खैर बड़ी मुश्किल से जमा किए पैसे यहाँ से वहां से, थर्सडे को मैंने उससे डील खत्म करी। तो अब अल्लाह मियां ने यहाँ पे भी बड़ी मदद दी। तो मेरा एक उसमें प्रोजेक्ट था जो यहाँ से काफी दूर था, मेरा उसूल ये मैंने बनाया था कि अगर मैं ऐसा कोई 100 मील से कभी ऊपर नहीं जाऊंगा या उससे भी कम, ताकि मैं अगर यहाँ जहाँ रहता हूँ वहां से मैं जाऊं और रात तक वापस आ जाऊं। अगर मैं बहुत दूर जाऊंगा तो मुझे ठहरना पड़ेगा कहीं पे। तो मैंने इस तरह, तो एक प्रॉपर्टी थी यहाँ से बहुत दूर, थोड़ी दूर थी, कोई 4 घंटे की ड्राइव थी। तो मैंने वहां पे मैं किसी को जानता था, वो और भी वेल उसके करीब ड्रिल कर रहे थे, तो मैंने उनको उनका जो आदमी जो उनकी प्रॉपर्टीज को रन करता था उसको अप्रोच किया। डेलस के ऊपर कोई एक जगह है, वहां पे गया, मैंने कहा देखो मैं ये बेचना चाहता हूँ। तो उसने पूछा कितने का, तो मैंने क्या किया जो मैंने पे किया था सारी प्रॉपर्टीज का उस पे मैंने 10% और लगा दिया।
फर्ज
कीजिए मैंने 1 मिलियन पे किया था, तो मैंने उससे कहा मुझे 1,100,000 चाहिए।
ठीक,
खैर तो उसने कहा भाई मैं बताऊंगा, खैर 1 हफ्ते के बाद उसकी कॉल आई, भाई हम तुमको 1,100,000 तो नहीं देंगे लेकिन हमें 1,050,000 दे देंगे। तो उसने यानी 5% कम कर दिए। तो उसमें फिर भी मेरा क्या था, मेरे सारे जो प्रॉपर्टीज में लाया था और जो खरीदी थी उसका सारा का पे आउट हो गया। जो मेरा पैसा था दोबारा मैंने आ गया वापिस, और फिर मैंने उन प्रॉपर्टीज पे काम करना शुरू किया। तो एक पे मुझे अल्लाह मियां ने बड़ी मदद दी। फिर उसके बाद कुछ वेल्स थे जो काफी पुराने थे, वो उनमें जो थे ना वो जब ड्रिल किए थे किसी ने, वो 800 बैरल पर डे, एक दिन में 800 बैरल ऑफ ऑयल पर डे बनाते थे। अब वो 4 बैरल बनाते थे इतने साल के बाद पर डे, तो 800 से 4। तो मैंने उस ऑयल को किसी केमिस्ट से स्टडी करवाया मैंने, और वो भी मेरा दोस्त था, उसने कहा इसमें बहुत सारा पैराफिन है। पैराफिन का मतलब ये होता है कि जो जहां से वो जिस फॉर्मेशन में थोड़े थोड़े हल्के हल्के जैसे स्पंज होते हैं ना, उस तरह के सुराख हो, उसमें से तेल आता है। उसने कहा ये जो है ना सारे बहुत सारे सुराख बंद हो गए, क्योंकि पैरेफिन जो होता है एक तरह के टार होता है, जब टार डालते हैं तो उससे वो बहुत सारे जो छेद होते हैं वो जरा प्लग्ड अप हो जाते हैं। खैर हमने वो सब जो भी उसमें हिस्सेदार थे उनको सबको खरीदा, उसको जाके क्लीन किया, तो जो वेल 4 बना रहा था वो 45 बनाने लगा। दूसरा भी 3 बना रहा था वो भी कोई 50 के करीब बनाने लगा। इस तरह से तो अल्लाह मियां ने वहां पे भी यू नो ये ऑयल बिजनेस जो होती है ना इन एग्जैक्ट साइंस होती है, आप कह नहीं सकते कि नीचे क्या है, आप बस काम करें और अल्लाह मियां से दुआ करें कि अल्लाह मियां मुझे इसमें कामयाबी दे। तो इस तरह से फिर हम बढ़ते गए, हमारी सक्सेस होती है।
तो इस वक्त कितना आपके कितने कुओं से कितने बैरल तेल निकलवा रहे हैं आप, और क्या आपका इस वक्त है मकाम इस शोबे में?
देखिए चक्कर ये है, फिर अभी जो है ना अब आप कहेंगे मैं शेखी नहीं मारना चाह रहा हूँ, ये हुआ एक नई टेक्नोलॉजी निकली हॉरिजॉन्टल ड्रिलिंग।
अच्छा।
तो जो ये इलाका जो है ना, ये इलाका इसमें आप समझते हैं ऑयल जो होता है एक तरह से फॉर्मेशन होती है जो स्पंज की होती है, इसमें स्पंज के छेदों में ऑयल भरा होता है और वो छेद जो होने चाहिए एक दूसरे से कनेक्ट होने चाहिए, समझे ना, ताकि आपने एक वेल ड्रिल किया जिसका कोई 8 इंच डायमीटर है और उसके चारों तरफ फॉर्मेशन है, उसमें से तेल आके आपके कुएं में आएगा और आप उसको पंप से निकालेंगे बाहर।
ठीक।
लेकिन ये फॉर्मेशन बहुत टाइट है, सऊदी अरेबिया की जो फॉर्मेशन है ना वो इस तरह की है कि अगर आप ड्रिल करें और सही जगह ड्रिल करें, अगर आपको 100,000 बैरल बनाने हैं आप खाली उसका चोक खोल दें वो खुद ब खुद बनाएगा, क्योंकि सऊदी अरेबिया में वाटर ड्राइव रिजर्वायर है, उसके नीचे पानी है, पानी जो है तेल को ऊपर रखता है और उसको प्रेशर करता है, लेकिन वेस्ट टेक्सास में ऐसी कोई फॉर्मेशन नहीं है जिसमें जो पुश करे। तो ये जो है सोल्यूशन गैस, इसमें जो होती है वो जैसे कोक में कोको कोला की बॉटल में गैस होती है, तो उसमें गैस होती है, तो जब आप कोक खोले और उसको हिला दे तो एकदम छत पे जाके लगेगी, आपने कभी एक्सपेरिमेंट करके
जी बचपन से बिल्कुल
वो चीज है, तो वो अगर वो गैस निकल जाए उस तेल में से तो वो तेल जो है डेड हो जाता है।
अच्छा।
तो इस तरह की बहुत सारी फॉर्मेशन है यहाँ पे, लेकिन उन्होंने नई टेक्नोलॉजी निकाली आज से 10 साल पहले कि वो ड्रिल करें 10,000 फीट तक जहाँ पे ये फॉर्मेशन है, फिर उसके बाद 2 मील या 2.5 मील जैसे हाईवे जाती ना उस तरह से ड्रिल करें, समझिए आप।
अच्छा।
आप जरा सोचे कि आप सीधे नीचे जमीन में जा रहे हैं, फिर आपने क्या किया स्टेयरिंग व्हील मोड़ा और आप सीधे जैसे जैसे ऊपर हाईवे बनी है ना उसके नीचे 10,000 फीट इसी तरह से बिल्कुल आप सीधे जा रहे हैं।
अच्छा।
हाँ, तो अब आपके पास 10,000 फीट जो है ना वो उसी स्पंज में आप जा रहे हैं जिसमें तेल भरा हुआ है।
अच्छा।
तो हर 50 फीट या 60 फीट या 30 फीट पे आप उसको फ्रैक करें। फ्रैक का मतलब ये होता है जो क्योंकि ये छेद कनेक्टेड नहीं होते, जैसे आप देखते हैं कभी आपकी सीलिंग में छेद हो जाते हैं ना या दीवार में, इसी तरह से हमारी फॉर्मेशन में हम उसको क्रैक करते हैं या छेद पैदा करते हैं, तो जब वो छेद पैदा होते हैं तो जो सारा तेल होता है ना दूसरी जगह वो सब उन छेदों की तरफ आके आता है वेल बोर पे। तो जो ऑर्डिनरी जो वर्टिकल वेल होते हैं वो 50 से लेकर 150 तक आते हैं, हॉरिजॉन्टल वेल जो होते हैं ना उनकी प्रोडक्शन 500 से लेकर 3,000 तक आती है।
अच्छा अच्छा।
तो 3,000 बैरल वर्सेस 50 बैरल या 100 बैरल तो बहुत ज्यादा रेवेन्यू हो गया ना अब आपके पास।
बिल्कुल। तो
इसी तरह लेकिन हॉरिजॉन्ट वर्टिकल वेल उसी डेप्थ में उसी फॉर्मेशन में ड्रिल करें तो 2 मिलियन का पड़ता है, ये वेल जो होते हैं 10 से लेकर 15 मिलियन के पड़ते हैं। तो उसमें जो होता है ना उसमें चक्कर ये होता है कि जब 10 से लेकर 15 मिलियन होते हैं लेकिन वो तेल इतनी तेजी से आता है और इतना ज्यादा आता है कि आप अल्लाह का शुक्र है हमने एक कोई ओवर 100 मिलियन एक कंपनी के साथ इन्वेस्ट किए जिसमें हमारा हिस्सा 35% था, उनका 65% था। हमने 2 साल में उनके साथ $125 मिलियन स्पेंड किए। और ये आपको मैं बताता हूँ, हमारा एक एक पैसा वसूल हो गया और उसके ऊपर भी बन गया। जर्नी जो होते हैं ना, तेल के कुएं 3-4 साल में पे होते हैं। फर्ज कीजिए आपने 2 मिलियन लगाए, तो 2 मिलियन को रिवर्स करने के लिए अमूमन 3-4 साल लगते हैं। लेकिन हमारे जहां पे ये किया तो हमारा हर वेल 4 महीने से लेकर 8 महीने में पे आउट हो गया। तो अगर फर्ज किया हमने पार्टनर के साथ टोटल 10 मिलियन लगाए थे तो 10 मिलियन बहुत बड़ी रकम होती, लेकिन 4 से लेकर 8 महीने में हमारे पूरे पैसे वापस आ गए।
तो ये वो सारे आपको अल्लाह ने भी आपकी मदद की, टेक्नोलॉजी भी आपने इस्तेमाल की नहीं।
तो मेरी माँ की दुआएं थी,
माँ की दुआएं,
जैसे मैं शुरू से थोड़ा थोड़ा जो भी मेरी हैसियत होती थी तो मैं अपने लोगों के लिए हर किस्म के लिए, मतलब ये नहीं कहता खाली पाकिस्तानी जो मेरे यहाँ पे रहने वाले हैं वेस्ट टेक्सास में, जो भी मदद कर सकता है करता था।
वो बिल्कुल करते। अच्छा, आपने ये बड़ी बात है कि आप इस कंट्री में जिसको आपने अडॉप्ट किया इसकी तो मदद कर ही रहे हैं, यहाँ पाकिस्तानी कम्युनिटी के खास तौर पर कर रहे हैं, लेकिन आप अपने आबाई वतन को भी नहीं भूले और पाकिस्तान के लिए भी आपने हर मरहले पर आपने डोनेट किया और उनकी मदद की है। खासतौर पर अभी भी आपने ये जो ये COVID-19 के लिए भी आपने पाकिस्तान को इमरान खान को, वजीर अजम इमरान खान को $2 लाख का अतिया आपने दिया है या ऐलान किया है। तो आप ये बताइए कि इतना बड़ा जब आप कोई फंड देते हैं यहाँ के लिए भी और वहाँ के लिए भी, तो क्या डिफरेंट फील करते हैं इस मुल्क में जब आप कोई समाजी भलाई का काम करते हैं और जब अपने आबाई वतन में करते हैं, तो क्या फीलिंग एक जैसी होती है या डिफरेंट होती है?
मैं आपसे झूठ नहीं बोलूंगा। देखिए, मैं बहुत इस चीज में बिलीव करता हूँ। अल्लाह मियां को हम दुनिया में बंदों को भेजा, और मैं इससे अक्सर लोगों से डिस्कस करता हूँ, अगर अल्लाह मियां खाली हमसे इबादत चाहते ना, तो अल्लाह मियां के पास इतने फरिश्ते थे कि उनको दिन भर अल्लाह मियां की इबादत करते हैं, समझी? तो लेकिन अल्लाह मियाँ ने मेरा ख्याल है हम लोग को इसलिए भी और भेजा है कि तुम दुनिया के बंदों के लिए क्या कर सकते हो। तो मैं ये सोचता हूँ कि सब दुनिया अल्लाह मियाँ के बंदे हैं, चाहे अमेरिका में है, चाहे पाकिस्तानी अमेरिकन है, या वहाँ हमारे मुल्क में है, कहीं भी है, मैं क्या उनकी मदद कर सकता हूँ, मेरा ये उसूल है।
तो
अगर वो मुसीबत
जो भी, यानी आपके अंदर अपनी शख्सियत के अंदर ही ये जज्बा है कि दूसरों की मदद करो, और इसमें आप समझते हैं कि आपकी वालदा की ट्रेनिंग का भी दखल है, आपके वो हालात जिनसे आप गुजरे उस दौरान आपकी लोगों ने मदद की, तो वो जो आपने ये शख्सियत में ये शामिल हो गया। ये
मुझे इस तरह से मदद नहीं करी, मुझे पैसे नहीं दिए, लेकिन मुझे अपॉर्चुनिटीज मिली। जैसे यहाँ पे जब मैं ह्यूस्टन से यहाँ पे आया था, मिडलैंड शहर का नाम है मिडलैंड टेक्सास, लोग कह रहे थे यार तुम कहाँ जा रहे हैं कावबॉयज में, वो तो बंदूक लेके चलते हैं, कोए हैं सारे,
बिल्कुल
है ना, मैं वो कामयाब। इन्हीं लोगों में मैंने अपने पैसे बनाए, मिलियन ऑफ डॉलर इन्हीं लोगों से मैं रहा, इन्हीं के साथ, समझे ना। तो ये जो होते हैं गलत बात है कहने की कावबॉयज या अमेरिकन, कावबॉयज ऐसे होते हैं सर हमारे यहाँ के पठान लोग, दोस्ती हो जाए तो आपके सबसे अच्छे दोस्त, और दुश्मनी हो जाए तो पठान की
मैं इसका आप ये भी कहेंगे कि अमेरिका जिसको लैंड ऑफ अपॉर्चुनिटीज कहते हैं, इसके सिस्टम्स हैं जो अगर कोई मेहनती है और अल्लाह की मदद भी उसके साथ शामिल हो तो फिर उसको कोई रोक नहीं सकता आगे बढ़ने से।
हाँ देखिए, मैंने भी मेहनत करी, मुझे भी कभी यानी ड्रॉबैक्स हुए हैं, सक्सेस, मैं हमेशा यंग लोगों से ये कहता हूँ मेहनत करो और ईमानदारी से मेहनत करो, फिर उसका रिजल्ट जो है ना अल्लाह पे छोड़ दो। अब तुम कोशिश करो कि भाई वो सब, अगर तुम्हें खुदा पे यकीन है और इंसानियत की मदद करना है तुम्हारा दिल, तो अल्लाह मियाँ जरूर देगा। मुझे भी कभी कभार, लेकिन अल्लाह मियाँ ने, आप यकीन मानिए कि मैंने अभी एक दफे अभी कोई 8 महीने की बात है या इससे ज्यादा, मैंने कुछ किसी से प्रॉमिस करा हुआ था कि मैं इतने पैसे उनकी ऑर्गेनाइजेशन में मदद के लिए दूंगा। तो मैं अपनी लड़की जो मेरी मदद करती बेचारी, उससे मैंने कहा भाई ये चेक है ये तो 500,000 से भी ऊपर के चले गए तो मेरे चेकिंग अकाउंट यहाँ पे डिफरेंट परसेंट है, उसमें कितने पैसे बचे हैं? उसने कहा देखो मेरा ख्याल है 2-3 लाख बचे हैं, 500,000 के तुम तो पीछे दूसरी लड़की खड़ी मुस्कुरा रही थी। भाई मैंने कहा तू मुस्कुरा क्यों रही, क्या है? तो उसके हाथ में एक एनवेलप था। तो उसने मुझे, मैंने कहा इधर ना क्या है इसमें एनवेलप में, उसने दिखाया मुझे अल्लाह मियां $2 मिलियन का कहीं से चेक दिया भेजा, मेरी रॉयल्टीज थी जहाँ पे होती ना रॉयल्टीज
जी जी,
मुझे पता भी नहीं था चूंकि जब आपकी रॉयल्टीज होती है आप उसको खुद नहीं ड्रिल करते तो दूसरी ऑयल कंपनी आपको चेक भेजती, तो इस तरह से होता है
बिल्कुल,
और कई दफे मेरे साथ हुआ है।
ठीक
तो मैं तो
आप इसको बिलीव करते
हैं बिल्कुल कि भाई आप अगर देंगे अल्लाह में आपको इससे दुगना और तिगना पता नहीं कितने गुना ज्यादा देगा।
बेहद शुक्रिया जावेद अनवर साहब, थैंक यू, सो नाइस ऑफ यू, खुदा हाफिज। ये थे ह्यूस्टन में पेट्रोलियम के शोबे के एक मुमताज पाकिस्तानी अमरीकी बिजनेसमैन और ह्यूस्टन कराची सिस्टर्स सिटी एसोसिएशन के पैट्रन जनाब जावेद अनवर, जिन्होंने ह्यूस्टन में पाकिस्तानी कौंसल खाने की जेर क्यादत होने वाली COVID-19 की अलायंस फॉर डिजास्टर रिलीफ सरगर्मियों के लिए $2.5 लाख का अतिया दिया, जबकि पाकिस्तान में COVID-19 से मुतालिक वजीर आजम इमरान खान के फंड में $2 लाख के अतिये का ऐलान किया। आज हमने आपको उनकी कामयाबी की कहानी सुनवाई जिसमें आपको जिद्दोजहद, किस्मत, दूसरों की मदद और उम्मीद का पैगाम दिखाई दिया होगा जिसकी इस वक्त हम सबको जरूरत है। आज के प्रोग्राम का अख्तिताम हम उम्मीद के उस पैगाम से करेंगे जो न्यूयॉर्क की एक मुमताज शायरा और हल्के अरबाब ज़ौक़ की जनरल सेक्रेटरी फराह कामरान ने COVID-19 के इस माहौल में हमें, आपको और पूरी दुनिया के लिए दिया है।
इस नज़्म का नाम है रात ढल जाएगी। शबे तारीख में टिमटिमाते हुए कुछ सितारों ने कल गुफ्तगू मुझसे की। शबे तारीख में टिमटिमाते हुए कुछ सितारों ने कल गुफ्तगू मुझसे की। हाँ अंधेरा तो है, इस अंधेरे में लिपटा हुआ खौफ है, मौत का खेल है चार जाने मगर। हाँ अंधेरा तो है, इस अंधेरे में लिपटा हुआ खौफ है, मौत का खेल है चार जाने मगर। तुम जरा देर को इस तरफ देख लो, हम है रोशन यहाँ, हम है रोशन यहाँ। भूल जाओ अंधेरा है कितना है क्यों, आज की शब सिर्फ आज की रात तुम हम सितारों के साथी बनो। आज की शब सिर्फ आज की रात तुम हम सितारों के साथी बनो। सुबह होने तलक रोशनी देंगे हम, रोशनी कम तो है लेकिन है तो सही। मैंने जब ये सुना हौसला कुछ पढ़ा और उदासी की चादर पे दिखने लगे जगमगाती उम्मीदों के तारे मुझे। मैंने जब ये सुना हौसला कुछ पढ़ा और उदासी की चादर पे दिखने लगे जगमगाती उम्मीदों के तारे मुझे। मलगजी रोशनी आंख मलते हुए उठ खड़ी हो गई, मुस्कुराते हुए जिंदगी ने कहा मैं अभी हूँ यहाँ या तुम्हारे करीब। रात ढल जाएगी, दिल ने बढ़कर तसल्ली दिलासे दिए, रोशनी है अभी थोड़ी कम है तो क्या। शबे तारीख के उस किनारे पे देखो खड़ी है सहर, रोशनी है अभी थोड़ी कम है तो क्या। शबे तारीख के उस किनारे पे देखो खड़ी है सहर, मेरे रूठे हुए हिम्मत और हौसले लौट कर आ गए और गले लग गए।
वाह वाह, ये थी न्यूयॉर्क की एक मुमताज शायरा और हल्का अरबाब ज़ौक़ की जनरल सेक्रेटरी फराह कामरान, जिन्होंने COVID-19 के इस माहौल में उम्मीद का एक पैगाम दिया हमें, आपको और पूरी दुनिया को। इसके साथ ही आज का प्रोग्राम समेटने की इजाजत दीजिए, मैं हूं आपकी मेजबान यास्मीन जमील।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتی۔